لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وكذلك أوحينا إليك قرآنا عربيا لتنذر أم القرى ومن حولها وتنذر يوم الجمع لا ريب فيه فريق في الجنة وفريق في السعير صدق اللہ مولانا العظیم. قرآن مجید میں دو جگہ پر طائف شہر کے متعلق اشارہ ملتا ہے. ایک وہ آیت جو گزشتہ کل کی مجلس میں پڑھی تھی، اس آیت کو تھوڑا سا سمجھنا چاہیے. مکہ کے کافر لوگ جو ایمان نہیں لائے، انہوں نے ایک مشورہ دیا اور مشورہ بھی بڑا عجیب و غریب دیا. یاد رکھنا چاہیے کہ مشورہ بہت اچھی چیز ہے، بہت بھلائی کی چیز ہے. ہمیں نیک لوگوں سے، تقوی والوں سے، علماء سے، اللہ والوں سے مشورہ کر کے کام کرنا چاہیے، اس میں بڑے فائدے ہیں. لیکن مشورے کی بھی کچھ لمٹ ہوتی ہے. مکہ کے کافر لوگوں نے اللہ تعالی کو مشورہ دیا، تو یہ تو آؤٹ آف لمٹ ہو گئے، آؤٹ آف بارڈر ہو گئے کہ اللہ کو مشورہ دینے گئے. ان کا مشورہ یہ تھا کہ اللہ تعالی نے ایک یتیم بچے محمد کو نبی کیوں بنایا، یہ ان لوگوں کا ایک سوال تھا کہ محمد جیسے یتیم بچے کو اللہ نے نبی بنایا، اس سے اچھا اللہ تعالی کو یوں کرنا چاہیے تھا کہ یہاں دو بڑے شہر ہیں، ایک مکہ ہے اور دوسرا طائف ہے، اور مکہ اور طائف کے اندر بڑے بڑے مالدار لوگ رہتے ہیں، لیڈر قسم کے لوگ رہتے ہیں. اس میں سے کسی کو اللہ تعالیٰ اپنا نبی بناوے تو کتنا اچھا. تو یہ انسان کی بے وقوفی ہے کہ اپنی بارڈر سے باہر جا کر کے مشورہ دینا شروع کر دے رہے ہیں. یہ بات ہمارے لیے بڑی لیسن اور سبق کی ہے. بعض مرتبہ بہت سارے لوگ دین اور شریعت کے معاملے کے اندر بھی مشورہ دینے کے لیے آتے ہیں، حالانکہ دین شریعت، شریعت کے قانون، اس سے ان کو کوئی واقفیت نہیں، اس کا علم نہیں، ڈیپ میں جانکاری نہیں، اور اس کا مشورہ دینے کے لیے آتے ہیں. تو مشورہ بہت اچھی چیز ہے، لیکن اس کی لمٹ اور بارڈر ہوتی ہے، اس کا لحاظ رکھنا چاہیے. تو ایک تو من القریتین عظیم والی آیت کے اندر طائف کا تذکرہ اشارہ ملتا ہے، اور دوسرا سورہ شورا کی آیت جو اس وقت میں نے آپ کے سامنے پڑھی. طائف کا قصہ عیسوی سن کے اعتبار سے 619 کا ہے، 619. اس وقت 2023 چل رہا ہے، تو یہ 619 کے اندر عیسوی سن طائف کا واقعہ پیش آیا. رمضان کے بعد جو مہینہ ہے اس کو شوال کا مہینہ کہتے ہیں. عید جو ہوتی ہے وہ شوال کی پہلی تاریخ کو ہوتی ہے. تو شوال کے مہینے میں نبی کریم صلی اللہ علیہ وسلم طائف تشریف لے گئے تھے، اور ایک روایت کے مطابق پورا ایک مہینہ نبی کریم صلی اللہ علیہ وسلم طائف کے اندر رہے، 20 اور 10 دن کی بھی روایت ہے. اب سوچو کہ ایک مہینہ حضور نے وہاں قیام کیا ہے، تو پورے ایک مہینے تک دشمنوں کی طرف سے کتنے ظلم کو حضور نے سہن کیا ہوگا، برداشت کیا ہوگا. آج تو ہم کسی جگہ پر جاوے اللہ کے دین کی نسبت پر، اور ذرا سی تکلیف آ جاوے تو فوراً ہم جگہ بدل کے دوسری جگہ روانہ ہو جاتے ہیں. ایک مہینہ ظالموں کے بیچ میں رہنا اور ان کو ایمان کی دعوت دینا، یہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا بہت بڑا کمال اور جو ہے خوبی کی بات ہے. اس سفر میں حضرت زید رضی اللہ تعالیٰ عنہ ساتھ تھے. جب نبی کریم صلی اللہ علیہ وسلم کا چہرہ مبارک، بدن مبارک زخمی ہوا، تو زخم کو دھونے کی خدمت بھی حضرت زید نے کی ہے. اور نبی کریم صلی اللہ علیہ وسلم جب بے ہوش ہو گئے تو حضور کے مبارک چہرے کے اوپر انہوں نے پانی سپرے کیا، پانی چھڑکا. اس سے معلوم ہوا کہ کوئی آدمی بے ہوش ہو جاوے تو اس کو پانی سپرے کرو، چھڑکو، اس سے اس کو راحت ملتی ہے، ہوش آتا ہے، شفا ہوتی ہے. تو حضرت زید رضی اللہ تعالیٰ عنہ نے خود اپنے ہاتھوں سے نبی کریم صلی اللہ علیہ وسلم کے نورانی چہرے کے اوپر پانی چھڑکا تھا. یہ ایک دیسی سیدھا سادہ علاج ہے. ایسی چیزیں آج کے یہ میڈیکل زمانے کے اندر لوگ بھول رہے ہیں. ایسی سمپل چیزیں بھی اپنانی چاہیے. بڑی بڑی ٹیبلٹوں کے مقابلے کے اندر ایسے سمپل علاج سے بہت راحت ہو جاتی ہے. اس سفر میں حضرت زید کو ایک عجیب خوش نصیبی بھی حاصل ہوئی کہ جب نبی کریم صلی اللہ علیہ وسلم بے ہوش ہو گئے تو اپنے کندھوں کے اوپر حضرت زید نے نبی کریم صلی اللہ علیہ وسلم کو اٹھایا، और उठा करके ले जाकर एक दूर जगह पर जहां सेफ जगह थी, सलामत जगह थी, वहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सुलाया। तमाम सहाबाए किराम में हजरत जैद रदी अल्लाह ताला अन्हु वो खुश नसीब सहाबी है कि जिनको सबसे पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अपने कंधे के ऊपर उठा करके ले जाने की खिदमत करने का मौका मिला। फिर हिजरत के सफर में हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु को ये मौका नसीब हुआ। तो आदमी को जब किसी अल्लाह के नेक बंदे की ऐसी खिदमत करने का मौका मिलता है तो वो उसकी जिंदगी के अंदर एक यादगार चीज हुआ करती है कि फुलां अल्लाह वाले को, फुलां आलिम को, फुलां नेक आदमी को, फुलां मुत्तकी आदमी को, फुलां मुसीबत के वक्त पर, तकलीफ के वक्त पर मैंने ये काम किया था, ये खिदमत की थी, वो दुनिया में भी यादगार होती है और इंशाअल्लाह आखिरत के अंदर भी वो चीज जन्नत का जरिया बने। हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह हमारे सिलसिले के बहुत बड़े बुजुर्ग हैं। एक साथी हजरत को रोजाना चाय बना के पिलाया करते थे, तो बेचारे सीधे साधे आदमी एक मर्तबा कहने लगे, हजरत दुनिया में तो आपको रोजाना चाय बना के पिलाने का मौका मिलता है, हजरत जन्नत में भी ये चांस मुझे मिलेगा? इसलिए कि आप तो बहुत ऊंचे मकाम पर होंगे, कहा हजरत जन्नत में भी कहीं आपकी खिदमत मुझे मिल जाए। तो हजरत गंगोई रहमतुल्लाह अलैह ने वजद में आकर इरशाद फरमाया, इंशाल्लाह वहां भी अल्लाह ये मौका देंगे। तो उस खादिम का तो काम बन गया कि हजरत ने गोया दुआ कर दी कि जन्नत में वो मेरे दर्जे में मेरे साथ रहे और वहां पर भी मुझे चाय बना करके खिलावे। तो इस तरह की चीजें यादगार हो जाती हैं। तो हजरत जैद रदी अल्लाह ताला उन्होंने अल्लाह के नबी को अपने कंधों के ऊपर उठाया और कंधे पर उठा करके लाकर एक सलामत जगह के ऊपर हुजूर को लाकर के बिठा दिया। फिर कल एक हदीस मैंने शुरू की थी, अधूरी रह गई थी, कि एक मर्तबा हजरत आयशा रदी अल्लाह ताला अन्हा ने पूछा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उहुद के दिन जो तकलीफ और मुसीबत आपको पहुंची तो क्या उससे ज्यादा कोई मुश्किल दिन आपकी जिंदगी में आया? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जी आया। का कौन सा दिन? तो का ताइफ का। जब मैं ताइफ में गया था और ताइफ के लीडरों के सामने मैंने ईमान की दावत दी और मैं और जैद अकेले थे, वहां जालिमों ने हमको पत्थर मारे थे, मैं बेहोश हो गया, खून निकल रहा था, ईमान की दावत उन्होंने कबूल नहीं की, मैं बेहोश हो गया, गमगीन आया। फिर हुजूर ने इरशाद फरमाया, बहुत देर के बाद मुझे होश आया। हजरत जैद बराबर खिदमत करते रहे, जख्म धोते रहे, पानी छिड़कते रहे, काफी देर के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को होश आया। जब होश आया तो कहा, मैंने देखा कि एक बादल है मेरे ऊपर और वहां बादल के अंदर हजरत जिब्राइल अमीन थे, फरिश्तों के सरदार। जिब्राइल अमीन ने मुझे सलाम किया, मैंने सलाम का जवाब दिया और उसके बाद जिब्राइल अमीन ने मुझे कहा, ए अल्लाह के नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप ताइफ गए, ताइफ वालों को आपने ईमान की दावत दी, ताइफ वालों ने जो आपको जवाब दिया, आपका इंसल्ट किया, आपका मजाक किया, वो आपके रब अल्लाह ने सुना है, अल्लाह ने देखा है, अल्लाह को मालूम है। मेरे साथ अल्लाह ताला ने मलिकुल जिबाल को भेजा है, मलिकुल जिबाल का मतलब जो फरिश्ता तमाम पहाड़ों को हैंडल करता है, पहाड़ माउंटेन्स उसका निजाम जो फरिश्ता हैंडल करता है, वो चीफ फरिश्ते को मलिकुल जिबाल को अल्लाह ताला ने मेरे साथ भेजा है। जिब्राइल ने इतनी बात कही और अपनी बात पूरी की। अब दूसरे नंबर के ऊपर वो तमाम पहाड़ों के सबसे बड़े फरिश्ते, उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सलाम किया और सलाम करने के बाद कहा हुजूर को, हे अल्लाह के नबी, इन ताइफ वालों ने आपके साथ बहुत बुरा बर्ताव किया, बहुत बुरा सुलूक किया। आप तो उनको जन्नत में ले जाने के लिए गए थे कि ये लोग जन्नती बन जावे, ईमान कबूल कर ले, हिदायत पर आ जावे, लेकिन इन जालिमों ने ईमान कबूल नहीं किया, हिदायत की बात नहीं सुनी, आपकी बात के ऊपर मजाक उड़ाया, आपको मारा और सताया। मैं आया हूं आपके पास, अल्लाह ने मुझे आपके पास भेजा है। मक्का और ताइफ आज भी जाकर के देख लो वहां का जुग्राफिया, तो ये पहाड़ों के बीच में है, सब तरफ पहाड़ है, माउंटेन्स है और बीच में ये दोनों शहर है। मक्कतुल मुकर्रमा का हाल भी यही है, पहाड़ 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 और बीच के अंदर मक्का शहर, और पहाड़ के बीच के अंदर जो शहर होता है, जो मैदान होता है, उसको अरबी में वादी कहा जाता है। इसीलिए कुरान के अंदर मक्कतुल मुकर्रमा को कहा गया बिवादिन गैरी दी जर इन इंद बैतिकल मुहर्रम। इसीलिए जब बारिश बहुत होती है तो पानी इतना आता है कि सहन जो है तवाफ की जगह वो सारा पानी से भर जाता है। कोरोना से पहले हज के अंदर अल्लाह के फजल से हाजिरी हुई तो मैं जुमा की नमाज पढ़ के, बारिश शुरू हो गई, असर के वक्त हरम में पहुंचे, घुटने तक पानी था तवाफ की जगह के ऊपर, पूरा पानी भरा हुआ था, और दूसरी जगहों के ऊपर भी पानी ही पानी। मैंने वुजू वहां पर किया, इतना पानी वहां भरा हुआ था असर की नमाज के लिए। तो मक्का है ही इस तरह सिस्टम से कि चारों तरफ पहाड़ है और बीच में मैदान है और उसी के अंदर काबा शरीफ है। और ताइफ की भी यही जियोग्राफी है कि सब तरफ पहाड़ है और बीच के अंदर जो है ताइफ शहर है। तो वो पहाड़ों का खादिम फरिश्ता मलिकुल जिबाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहने लगा, ए अल्लाह के नबी, आप मुझे परमिशन दो, मुझे इजाजत दो, ये मक्का के जालिम लोग हैं, ये ताइफ के जालिम लोग हैं, मैं जो आजू बाजू के पहाड़ है उसको आपस के अंदर मिला दो। हम ये समझते हैं कि ये पहाड़ मूवेबल नहीं है, ये हमारी सोच गलत है। पहाड़ बड़े बड़े माउंटेन ये भी अल्लाह के निजाम के अंदर मूवेबल है, एक जगह से दूसरी जगह के ऊपर हट सकते हैं और अल्लाह ताला उसको हटा सकते हैं, अल्लाह उसको चला सकते हैं। जैसा कि आपने पहली मजलिस के अंदर सुना था कि ये ताइफ जो पूरा शहर है, ये पूरा शहर यहां नहीं था अरब में, ये शहर तो था मुल्के शाम। हजरत जिब्रील अमीन इस पूरे शहर को मुल्के शाम से उठाकर लाए और मक्का के बाजू में अरब में लाकर के उसको रख दिया। मक्का से 65 किलोमीटर है ताइफ, उसके करीब में लाके रख दिया। तो बहुत सारी चीज हम ये समझते हैं कि ये मूवेबल नहीं है, एक ही जगह पर है, लेकिन अल्लाह की कुदरत के अंदर कोई चीज नामुमकिन नहीं है, मुमकिन है। तो फरिश्ते ने कहा, اے محمد صلی اللہ علیہ وسلم آپ مجھے پرمیشن دو میں مکہ کے پہاڑوں کو آپس کے اندر ملا دوں. تو پورے مکہ کا پاپولیشن, وہاں کی پبلک دو پہاڑ کے بیچ کے اندر پیس جائے گی اور چورے چورا ہو جائیں گے. یہ جو ہمارے یہاں فلور اناج کو آٹا نکالتے ہیں تو اس میں کیا کرتے ہیں, دو پتھر کے بیچ کے اندر مکئی رکھ دی اور وہ مکئی کا آٹا تیار ہو گیا, پیس گئی بیچاری مکئی گیہوں اور آٹا بن گیا. تو فرشتہ کہنے لگا کہ میں دو پہاڑیوں کے بیچ میں پورے مکہ والوں کو پیس ڈالوں اور یہاں دو پہاڑوں کو ملا کر پورے طائف والوں کو پیس کے ختم کر دو. آپ مجھے صرف اجازت دو. جب فرشتے نے پرمیشن مانگی تب دنیا کو پتا چلا کہ رحمت للعالمین کس کو کہتے ہیں, کس کو کہتے ہیں رحمت والے نبی, مہربان نبی کس کو کہا جاتا ہے. آج اگر ہم کو چانس ملے کہ میرے دشمن کے خلاف میں کوئی کاروائی کر سکتا ہوں تو ہم چانس چھوڑتے نہیں ہیں, چانس لے کے رہتے ہیں. یہاں پوری قوم دشمن مکہ کی اور طائف کی, اور ان کے خلاف ایکشن لینے کا نبی کریم صلی اللہ علیہ وسلم کو چانس دیا گیا. اللہ نے فرشتے کو بھیجا اور فرشتے کے ذریعے کہلوایا کہ ہم چاہے تو ان کے خلاف ایکشن لے وے, لیکن نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا نہیں, چھوڑ دو ان کو, پہاڑوں کو مت ملاؤ, چھوڑ دو ان کو. اگر یہ لوگ ایمان نہیں لا رہے ہیں تو ان کی نیکسٹ جنریشن میں, ان کی آنے والی اولاد میں, ان کی آنے والی نسلوں کے اندر ایسے لوگ ہوں گے کہ جو ایک اللہ کی عبادت کرنے والے ہوں گے, ایمان لانے والے ہوں گے, توحید کو ماننے والے ہوں گے. اسی لیے ان کو چھوڑ دو, ان کو ختم مت کرو. یہ نبی کریم صلی اللہ علیہ وسلم نے فرشتے کو جواب دیا, اور یہی چیز ہے وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِلْعَالَمِينَ. اب یہاں ایک بات سمجھو, حضرت نوح علیہ الصلوۃ والسلام کے زمانے کے اندر بھی ایسا موقع آیا کہ نوح علیہ الصلوۃ والسلام نے 950 ایئر تک تبلیغ کی اور لوگ ایمان نہیں لائے. اللہ کے یہاں سے نوح علیہ السلام کو بتا دیا گیا کہ اب کوئی ایمان لانے والا نہیں ہے, 72% ایمان لائے تھے. 950 ایئر تبلیغ کرے نبی اور 72 یا 80% ایمان لاوے تو نبی کا دل کتنا غم والا ہو جاوے, غمگین ہو جاوے. اور اللہ نے بتلا بھی دیا کہ کوئی ایمان لانے والا نہیں ہے. تب نوح علیہ السلام نے دعا مانگی, رب لا تذر علی الارض من الکافرین دیارا انک ان تذرهم یضلوا عبادت ولا یلدوا الا فاجرا کفارا. اے اللہ, زمین کے اوپر ایک بھی بے ایمان کا چھوٹا بڑا گھر باقی نہیں رہے, سب کو تباہ کر دو. اس لیے کہ ان کی جنریشن بھی ایمان لانے والی نہیں ہے. اور عذاب آیا, جبکہ طائف کا قصہ بالکل ڈیفرنٹ. نبی کریم صلی اللہ علیہ وسلم کے دل مبارک کے اوپر اللہ کی طرف سے بتلا دیا گیا کہ یہ طائف والے ابھی جو لوگ ہیں وہ ایمان نہیں لائیں گے, تو ان کی نیکسٹ جنریشن ایمان لائے گی اور وہ اسلام کے اندر داخل ہوں گے. اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے یہ دعا مانگی کہ یہ لوگ ایمان نہیں لاتے, معاف کر دو, ان کی اولاد ایمان لائے گی اور اسلام میں داخل ہوگی. اور ہوا بھی ایسا, جب سن 8 ہجری میں مکۃ المکرمہ فتح ہوا, رمضان کے بعد نبی کریم صلی اللہ علیہ وسلم حنین اور طائف کے علاقے میں تشریف لے گئے اور طائف بھی پورا فتح ہو گیا اور طائف کے بہت سارے لوگ نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی میں ہجرت کے آٹھویں سال ایمان میں داخل ہو گئے اور طائف بھی پورا اسلامی مملکت کے اندر شامل ہو گیا. چند ہی دنوں کے اندر, چند ہی سالوں کے اندر یہ نبی کریم صلی اللہ علیہ وسلم کی دعاؤں کی برکت تھی. قرن السعالب ایک جگہ ہے مکہ اور طائف کے بیچ میں, وہاں جب نبی کریم صلی اللہ علیہ وسلم پہنچے تھے تب حضرت جبرائیل اور فرشتوں پہاڑ کے فرشتے نے آ کر کے یہ درخواست کی تھی. ایک مہینہ رہنے کے بعد نبی کریم صلی اللہ علیہ وسلم مکہ المکرمہ واپس آنے کے لیے روانہ ہوئے. عجیب بات سنو, ہم کو ایسا لگتا ہے کہ حضور کے اس سفر کے اندر ایک آدمی بھی ایمان نہیں لایا. طائف والوں میں حضرت عداس ایمان لائے, جو آپ نے سن لیا, اور وہ کرسچن میں سے مسلمان ہوئے. وہ پراپر عرب نہیں تھے, وہ عراق اور نینوا کے رہنے والے تھے, وہ ایمان لائے. لیکن ایک اور عجیب بات ہو گئی, نبی کریم صلی اللہ علیہ وسلم طائف سے نکلے تو راستے میں ایک جگہ کے اوپر رات کو رک گئے. اس جگہ کا نام ہے بطن نخلا. کبھی مکہ میں ساتھ ہوئے تو یاد دلانا, ساتھ لے جا کر بتلاؤں گا کہ اس کو بطن نخلا کہتے ہیں. تو وہاں نبی کریم صلی اللہ علیہ وسلم اور حضرت زید رضی اللہ تعالی عنہ رک گئے رات کو, اور نبی کریم صلی اللہ علیہ وسلم رات کے اندر تہجد میں قرآن پڑھتے تھے. تو آپ صلی اللہ علیہ وسلم رک گئے اور عادت کے مطابق کھڑے ہو گئے تہجد کے اندر, اور تہجد کے اندر قرآن کی تلاوت حضور نے شروع کر دی. حضور تلاوت کر رہے ہیں, اس درمیان کے اندر جناتوں کی ایک جماعت وہاں پر پہنچی, اور وہ جناتوں کی جماعت نے قرآن سنا, اور وہ جناتوں کی جماعت ایمان لائی, اور انہوں نے جا کر کے تمام جناتوں کی دنیا کے اندر ایمان کی دعوت کا کام شروع کیا. تو طائف کا ایک نقد اور کیش فائدہ حضرت عداس ایمان لائے, اور دوسرا کیش اور نقد زبردست فائدہ یہ ہوا کہ جناتوں کی جماعت نے آ کر کے ایمان قبول کیا, اور جناتوں کی دنیا کے اندر ایمان کی دعوت چل پڑی. یہ اللہ کے راستے کے اندر تکلیف اٹھانے کا نقد فائدہ ہوا. انشاءاللہ وہ قصہ آگے پھر سنائیں گے. وآخر دعوانا ان الحمدللہ رب العالمین, سبحان ربک رب العزة عما یصفون, وسلام علی المرسلین, والحمدللہ رب العالمین.